कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
कृषि क्षेत्रको सम्पूर्ण आधुनिकीकरण, विशिष्टकृत व्यवसायीकरण र यान्त्रीकरण गर्ने दूरगामी लक्ष्यका साथ नेपाल सरकारले विक्रम सम्वत 2073 दस वर्षे साबिकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै नेपालको कृषिलाई उद्योगसँग जोडेर आत्मनिर्भर हुने अभियानका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। देशका 77 जिल्लामा कार्यक्षेत्र रहेको यस कार्यक्रम अन्तर्गत 48 जिल्लामा कार्यक्रम कार्यान्वयन इकाइ र बाँकी जिल्लामा प्राविधिक इकाइहरू रहेका छन्। तिनै जिल्लाहरू मध्येको धनुषा र महोत्तरीमा यो अभियानलाई सार्थक बनाउन आर्थिक वर्ष 2074-75 कार्यक्रम कार्यान्वयन इकाइ धनुषा क्रियाशील छ। हाल धनुषा र महोत्तरीमा गरी कुल 6725 हेक्टर कमाण्ड क्षेत्रमा 7 जोन र सुपर जोनहरू सञ्चालनमा रहेको कार्यक्रम कार्यान्वयन इकाइ धनुषाका प्रमुख राम सोगरात शाह बताउनुहुन्छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एउटा कृषि क्षेत्रको राष्ट्रिय गौरवको एउटा आयोजना हो र अहिले धनुषा कार्यक्रम कार्यान्वयन इकाइले दुई जिल्ला हेर्ने गरेको छ, एउटा धनुषा र महोत्तरी। र धनुषा र महोत्तरीमा जम्मा गरेर धनुषामा 4 जोन र सुपर जोन रहेको छ, एउटा माछाको सुपर जोन रहेको छ भने महोत्तरीमा 3 जोन, जम्मा 2 जिल्ला गरेर 7 जोन हामी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। विशिष्टीकृत क्षेत्र निर्माण गरेको छ र यसले व्यावसायिक विभिन्न बालीको क्षेत्रगत पहिचान गरेर बाली नानीहरू सञ्चालन गरेको छ र साथसाथै यसले व्यावसायिकमा ध्यान दिएको छ, आधुनिकीकरणमा ध्यान दिएको छ र केही चक्लाबन्दीको कार्यक्रमहरू पनि प्रोत्साहन गरेको छ र यसले मोटामोटी कृषि क्षेत्रको आयात प्रतिस्थापन कसरी गर्ने भने ती बालीहरूले गरेको छ भने निर्यात प्रवर्धन गर्ने कार्यक्रमहरू पनि विशेष रूपले चलाएको छ। जोन र सुपर जोनको यसमा 4 सम्भागहरू छन्, एउटा पकेट, ब्लक, जोन र सुपर जोन, र हामीले हेर्ने भनेको जोन र सुपर जोन हो। र जोन र सुपर जोनको उद्देश्य मोटामोटी हेऱ्यौँ भने भ्यालु एडिसन र प्रशोधन र औद्योगिकरणसित जोड्ने उद्देश्य देखिन्छ र मोटामोटी हामीले यो दुइटै जिल्लामा हेर्ने हो भने धान र माछामा खास गरेर जोन र सुपर जोनको उद्देश्य अनुसार भ्यालु एडिसन र प्रशोधनमा राम्रै काम गरेका छौँ।
धनुषा र महोत्तरीमा कृषि पूर्वाधारले ठूलो फड्को मारेको छ। हालसम्म दुवै जिल्लामा गरेर कुल 964 साना सिंचाई निर्माण भई 1874 हेक्टर भन्दा बढी क्षेत्रफलमा 12 सिंचाई सुविधा पुगेको छ। धनुषाका 14 स्थानीय तहमा माछा सुपर जोन सञ्चालनमा रहेको छ। शुरूआती वर्षमा 850 हेक्टरमा सीमित यो क्षेत्र अहिले 1388 हेक्टरमा पुगेको छ। यहाँको उत्पादकत्व प्रति हेक्टर 3.8 मेट्रिक टनबाट बढेर 6.89 मेट्रिक टन पुगेको छ। त्यसै गरी धनुषा र महोत्तरीमा आर्थिक वर्ष 2078-79 आँप जोन सञ्चालन भई आँपको विशिष्टकृत उत्पादन गरिरहेको छ। यस कार्यक्रमले उन्नत बिरुवा वितरण, बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा पुर्याएको प्राविधिक सहयोगले यहाँको उत्पादनको गुणस्तर सुधार हुँदैछ। तरकारी उत्पादनमा पनि यी दुई जिल्ला आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्। कुल 1398 हेक्टर क्षेत्रमा सञ्चालित तरकारी जोन स्थानीय बजार मात्र होइन मुलुकका प्रमुख सहरहरूमा 12 ताजा तरकारी आपूर्ति गरिरहेका छन्। यस क्षेत्रमा महिला र युवा उद्यमीहरूको सहभागिता उदाहरणीय छ। खाद्यान्नको राजा मानिने धान बालीमा आधुनिकीकरण भित्राउन धनुषा र महोत्तरीमा धान जोन सञ्चालनमा छन्। परम्परागत खेतीमा श्रम बढी र उत्पादन कम हुने समस्यालाई चिर्न यस कार्यक्रमले व्यापक कृषि यान्त्रीकरणमा जोड दिँदै हालसम्म 476 भन्दा बढी आधुनिक कृषि यन्त्र उपकरणहरू कृषकलाई वितरण गरेको छ। उत्पादन बढेपछि त्यसको मूल्य अभिवृद्धि गर्न र कृषिलाई उद्योगसँग जोड्न यस कार्यक्रमले प्राथमिक प्रशोधन केन्द्रलाई प्रोत्साहन गरेको छ। धनुषामा स्थापित आधुनिक धान प्रशोधन केन्द्रले स्थानीय तहमै उत्पादित धान खरिद गरी उच्च गुणस्तरको चामल बजार पठाइरहेको छ।
हामीले प्रत्येक जिल्लाको एउटा प्राथमिकता प्राप्त बालीहरू पहिचान गरेका छौँ। त्यो बालीहरू पहिचान गरिसकेपछि त्यसलाई विस्तार गर्ने कार्यक्रम हामीले गरेका छौँ। नेसनल एभरेज भन्दा हाम्रो उत्पादकत्व बेसी नै भयो, माछाको हेर्ने हो भने हाम्रो 6.87 मेट्रिक टन प्रति हेक्टर छ, जुन चाहिँ नेसनल एभरेज भन्दा मोटामोटी 1-1.5 मेट्रिक टन बेसी रहेछ। त्यस्तै धानको हेर्ने हो भने नेसनल एभरेज 4 तल छ भने हाम्रो 5 मेट्रिक टन प्रति हेक्टर भन्दा बेसी नै छ, होइन? त्यस्तै तरकारीको हेर्ने हो भने 80 मेट्रिक टन प्रति हेक्टर बाली अनुसार यो छ भने, नेसनल एभरेज हेर्ने हो भने हाराहारी 20 मेट्रिक टनको हाराहारीमा छ। आँपकै हेर्ने हो भने पनि हाम्रो जुनको र अन्य क्षेत्रको कम्पेयर गर्ने हो भने हाम्रो जुनको चाहिँ धेरै राम्रो छ, बगैँचा सुधारदेखि लिएर उत्पादकतामा पनि राम्रो छ। यो किन छ भने हाम्रो यो स्पेसियलाइज क्षेत्र भइसकेपछि त्यसमा चाहिँ कृषिको प्रविधि विस्तार गर्न सजिलो हुने, त्यसपछि सामूहिक रूपमा मल विषादीहरू दिन सजिलो हुने र उन्नत प्रविधिहरू पनि लान सजिलो भएको हुने यो चाहिँ उत्पादकको त बेसी नै देखिएको छ। क्षेत्रगत हिसाबले त्यसमा चाहिँ मल खादलाई विशेष रूपमा अगाडि लगिएको छ, सिँचाइ पूर्वाधारलाई बेसी दिइएको छ। जस्तै भनौँ न, सिँचाइ भयो भने उत्पादकको त त्यति नै हो, सेम जमिनमा गर्ने हो भने तपाईँको 10-15% विस्तार अथवा त्योभन्दा बेसी नै भइहाल्छ। त्यस्तै अर्को भनेको हामीले विशेष उन्नत बिउ बिजनको हामी प्रयोग यसमा गरेका छौँ, र अर्को भनेको यो पोस्ट हार्भेस्ट क्षति लस जुन हुन्छ त्यसलाई पनि हामी प्रावधान चाहिँ गरेका छौँ। यो विषादीका कुराहरू भयो, यी सबै कारणले गर्दाखेरि पनि अगाडि बढेको छ। त अर्को भनेको यो उत्पादन लागत घटाउने कार्यक्रम, जस्तै भनौँ न यान्त्रिकरणको मैले कुरा गरेँ, यान्त्रिकरण दिँदाखेरि एउटा काम पनि छिटो हुने भयो र समयको पनि बचत हुने भयो। 73-74 माछा जुन चाहिँ सुरु भएको छ र मोटामोटी 2 अन्तरालमा यो सुपर जुन स्तरोन्नति भएको छ, र किसानहरू यस्ता पनि छन् जुन चाहिँ 0 लेभलबाट तपाईँको धेरै राम्रो प्रगति गएको छ। अङ्कमा भन्ने हो भने 70-80% उसको लाइफ स्टाइलमै चेन्ज भएको छ। चक्लाबन्दीकै कुरा गर्नु, एउटा सजिलो पक्ष के भने बजारीकरणमा पनि राम्रो छ, सबैले सामूहिक उत्पादन गर्यो र सामूहिक बजारीकरणमा गयो भने एकदम सजिलो चाहिँ भइरहेछ। र मोटामोटी हामीले पोस्ट हार्भेस्टका कुराहरू, बजारीका कुराहरू पनि यहाँ गरेका छौँ। धेरै ठाउँमा हेर्नुभयो भने जुन अनुसार पनि हामी त्यसको प्रशोधनका कार्य, भ्यालु चेनका कुराहरू अगाडि बढाएका छौँ। त्यस्तै भण्डारण घरहरू, सङ्कलन केन्द्रहरू, तरकारीकै भनौँ न, तरकारीका सङ्कलन केन्द्रहरू पनि विभिन्न ठाउँमा निर्माण गरेका छौँ। विभिन्न किसिमका ढुवानीका साधनहरू हामीले अनुदानमा दिएका छौँ, होइन? त्यसले गर्दाखेरि बजारीकरण पनि अलिकति राम्रै भइरहेछ। माछामा चाहिँ हामी आत्मनिर्भर भएका छौँ, भुरामा त टोटली खास गरेर कार्प माछाहरूमा आत्मनिर्भर नै भइसकेका छौँ, र केही माछाहरू जस्तै पाङ्गासको कुराहरू गर्छौँ, होइन? यी माछाहरू चाहिँ किसानहरू अहिले पनि भारतबाट अथवा अन्य देशबाट पनि ल्याउने गरेको छ, तर कार्प माछा जुन चाहिँ पालिने गर्छन् खास गरेर हामीले आत्मनिर्भर भएर पनि अर्को जिल्ला छिमेकी जिल्लालाई पनि दिने गरेका छौँ, केही भुराहरू भारत पनि निर्यात भइरहेको छ। धानको कुराहरूमा पनि मुख्य सिजनमा यो जिल्ला पनि त आत्मनिर्भर नै हो, त्यही पनि उत्पादकको त बेसी छ, र चैते धानको बेलामा भण्डारण अथवा सुकाउने त्यस्तो चाहिँ पूर्वाधार खडा गर्न सकेका छैनौँ। त्यस्तो भइदियो भने एकदम राम्रो चाहिँ हुन्छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम धनुषा आर्थिक वर्ष 2081-82 दुवै जिल्लामा गरी कुल 63,872 जनाले रोजगारी पाएका छन्, जसमा 3,642 जनाले स्थायी रोजगारी प्राप्त गरेका छन्। यस कार्यक्रमबाट कुल 41,452 घरधुरी परिवार लाभान्वित भएका छन्, जसमा 26,000 भन्दा बढी ऊर्जावान युवा र 20,000 भन्दा बढी महिलाहरू छन्।
मोटामोटी लाभान्वित कृषक हेर्ने हो भने 41,000 घरधुरी र 1,00,000+ चाहिँ हामी जनसङ्ख्या हाम्रो कार्यक्रमबाट लाभान्वित चाहिँ। उन्नत बिउको प्रयोग गर्नु पर्यो, त्यसपछि सिँचाइको पूर्वाधार खडा गर्नु पर्यो, प्राविधिक कुरा खास गरेर लिनुपर्ने हो। एग्रोभेटमा जानुभन्दा किसानहरू चाहिँ हाम्रो कृषि विज्ञ कृषि प्राविधिकहरूसित सल्लाह लिएर अगाडि बढ्ने सजिलो हुन्छ। यही विषादीका कुराहरूमा हेर्ने हो भने विभिन्न किसिमको कुराहरू आइरहेछ, त्यसले गर्दाखेरि विषादीको प्रयोग कतिखेर गर्ने हो, कसरी गर्ने हो, त्यो गर्यो भने स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ र खाद्य सुरक्षामा पनि राम्रो हुन्छ।
10 योजनाको अवधि सक्ने लाग्दा यस कार्यक्रमले धनुषा र महोत्तरीमा दर जग बसालेको छ। अबको मुख्य उद्देश्य यो उपलब्धिलाई दिगो बनाउँदै यहाँ उत्पादित कृषिलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत सत्ताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा उच्च पहाडी केन्द्रहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढी साप्ताहिक वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका केही केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। विशेष गरी यो साता मध्य प्रदेश र कोशी प्रदेशका तराईका अधिकांश केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। गत साता वर्षा र बदलीका कारण देशका केही केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएका छन्। आगामी साता देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको अन्त्यमा नेपालको पश्चिमी भूभागमा सरदर स्थान भन्दा उत्तरतिर सर्नेछ। हिमाली भूभागमा देशभर साताको सुरुमा केही स्थानमा र मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पहाडी भूभागका कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साताभर थोरै स्थानमा भारी वर्षा र मध्यम एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी तराई भूभागमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा तथा सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा एक दुई स्थान र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। आगामी साता देशभर अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो साता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफुल बगैँचा लगायत प्लास्टिक घर, पशु पंक्षीका खोर गोठहरू वरिपरि पानी जम्न नदी निकासको उचित प्रबन्ध गर्नुपर्छ। 21-25 दिन भइसकेका धानको बेर्ना प्रतिरोपो 2-3 वटाका दरले रोप्नुपर्छ। हारदेखि हार 20 सेन्टिमिटर, रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरी र सूचीकृत गरिएका बडोशङ्कर धान 1 गोटा बेर्नाका दरले हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटर दूरीमा रोप्नुपर्छ। धान बालीमा हरियो मलको रूपमा तयार भएको योजोला 20 केजी प्रति कट्ठा वा 30 केजी प्रतिरोपणीका दरले प्रयोग गर्नुपर्छ। योजोला वृद्धिका लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम राख्नुपर्छ। साथै खेतमा पानी तथा योजोला बगेर जान दिनु हुँदैन। सुक्खा सरुवा धानका साथै रोपेको धानमा झारपात व्यवस्थापनका लागि 20 पाइरी बेग 25 लिटर पानीमा 12 ml दरले एक रोपनीमा वा 17 लिटर पानीमा 8 ml दरले एक कट्ठा धानमा धान छरेको 15-25 दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुपर्छ। धान खेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी प्रकोप बढी भएमा कार्ट्राप हाइड्रोक्लोराइड 4% GR प्रति कट्ठा 500 ग्रामका दरले प्रयोग गर्नुपर्छ। धान रोपेको 2-3 हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा खेत कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुपर्छ। नियन्त्रणका लागि रोगी बोटहरू उखलेर नष्ट गर्नुपर्छ। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2-3 पटक बोट भिज्ने गरी छर्काउनुपर्छ। सबै किसिमका फलफुल तथा तरकारी बालीमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मौसमको अवस्था हेरेर मात्र विषादी प्रयोग गर्नुपर्छ। बर्सातको समयमा विषादी छर्कने पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुपर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुपर्छ। आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपुको ट्रायल ग्राफ्टिङ गर्नुपर्छ। मध्य पहाडमा भदौमा लगाउने आलु बालीका लागि कुमल सेतो 3, कुमल रातो 4, कुफ्री ज्योति, डेजिरे, जनकदेव, कुमल उज्जवल, जनकदेव, कुमल उज्जवल, कुमल उपहार, कुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बिउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुपर्छ। मध्य पहाडी जिल्लामा सिमी र बोडीका बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी रोप्न सुरु गर्नुपर्छ। मध्य पहाडी जिल्लामा काउलीका अगौटी जातहरू सिल्भर कफ 60, व्हाइट सफ, सुपर व्हाइट रफ, तराई 1 र तराई 2 तथा कुमल ज्यापु काउलीको नर्सरी राख्नुपर्छ। ब्याट राख्ने जग्गामा बेबिस्टिन 6 ग्राम प्रति लिटर पानीमा मिसाई बिउ रोप्नु 3-4 दिन अगाडि माटो उपचार गर्नुपर्छ। जरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर, पराल अथवा प्लास्टिकको छापो राख्नुपर्छ। खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप ज्यादा भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरिको माटो भिज्ने गरी ड्रेन्सिङ गर्नुपर्छ। फागुन चैतमा लगाएको अदुवा बालीको गानो अथवा भुनी निकाल्नुपर्छ। भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरिस नामक जुरेटिक रोगको प्रकोप बढी हुने भएकोले धान खेतमा बुट लगाएर मात्र जानुपर्छ। बर्सातको समयमा खोर अथवा गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सम्भावना निकै उच्च हुन्छ। यस्तो अवस्थामा पशु चौपायालाई सर्पदंशबाट जोगाउन गोठको बाहिरी भागमा अथवा कुना काप्सामा कार्बोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कनुपर्छ। साथै गोठको वरिपरि बाबरी, कागती अथवा मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुपर्छ। शङ्खेकिराको प्रकोप भएको पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशु चौपायालाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशु चौपायाहरूले खाँदा नामले रोग लाग्न सक्छ। तसर्थ पशु चौपायालाई घाँस खुवाउनु अघि घाममा ओइलाएर मात्र खुवाउनुपर्छ। माछालाई खुवाउने दानालाई सफा, उभानो र सुक्खा अथवा हावा खेल्ने कोठामा जुट अथवा प्लास्टिकको बोरामा प्याक गरी काठको फ्ल्याग माथि राखी भण्डारण गर्नुपर्छ। चिसो ठाउँमा भण्डारण गरेमा दानामा ढुसीको संक्रमण हुन सक्ने र त्यस्तो दाना खुवाउँदा कलेजो सुनिने रोग अथवा हेपाटोमा लाग्न सक्ने भएकोले बेला बेलामा निरीक्षण गर्नुपर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नार्कको फोन नम्बर 1135 फोन गरी आवश्यक परामर्श लिन सक्नुहुन्छ। हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।